أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى درود بھیجی محمد والے بہترین نماز کیسے پڑھیں اس عنوان پر جو درس ہمارے پچھلے سیشن میں شروع ہوئے تھے آج اسی سلسلے کو آگے بڑھاتے ہوئے اس کا درس نمبر 9 8 درس اس سلسلے میں ہو چکے ہیں وہ نئی طالبات جنہوں نے اس سال جوائن کیا ہے ان سے یہی درخواست ہے کہ وہ پچھلے 8 جو دروس ہو چکے ہیں اس کی سی ڈیز وغیرہ یہاں سے لے کر سن لیں تاکہ وہ بہت زیادہ ہم خیر آگے نہیں گئے ابھی صرف سورہ الحمد اس میں ختم ہوئی تھی اور آج دوسرا سورہ شروع ہونا ہے اس کے مسائل اور احکامات اور اخلاقیات جو ہیں تو اس سلسلے کا درس نمبر 9 دیکھیے اتنا اہم موضوع ہے یہ نماز کہ ایک حدیث جو آج کل انٹرنیٹ پہ بھی بہت گردش کر رہی ہے اس بات کی تو ابھی میرے پاس تحقیق نہیں ہے لیکن بات اس میں کی گئی ہے کہ امیر المومنین علیہ الصلوۃ والسلام یہ بات ارشاد فرماتے ہیں کہ مجھے وہ شخص پسند نہیں آتا جس کی پیشانی صاف ہو اور اس پر سجدے کا نشان نہ ہو مقصد کہنے کا یہی ہے کہ جو عبادات کے اندر سر نہ جھکاتا ہو پروردگار کو سجدہ نہ کرتا ہو ایسے شخص کے چہرے کی طرف آئمہ معصومین دیکھنا بھی گوارا نہیں کرتے اس سے کم نماز کی اہمیت پتہ چلتی دیکھیے جو شخص بھی نماز نہیں پڑھتا ہے اس کے معنی یہ ہیں کہ کچھ گناہ اس کے ساتھ ایسے مسلسل ہو رہے ہیں جس سے اس کی یہ توفیق نماز اس سے سلب ہو گئی جب بھی کہا جاتا ہے نا ایک جملہ بڑا مشہور ہے کہ جو شخص نماز نہیں پڑھتا تو وہ یہ نہ سوچے کہ اس کو وقت نہیں ملا بلکہ یہ سوچے کہ کوئی ایسی خطا ہو گئی ہے کہ پروردگار نے اس بات کو پسند نہیں کیا کہ اس کے دربار میں اس کے سامنے آ کر عبادت میں کھڑا کوئی نہ کوئی ایسا مسئلہ اس کے ساتھ ہو گیا ہے بڑی سیریس بات ہے جیسے کسی کو کوئی بہت بڑی بیماری لاحق ہو جاتی اس کا کسی کا ذائقہ چلا گیا مثلا کسی کی جو ہے وہ سماعت کی قوت جاتی رہی کسی کی بینائی جاتی رہی اس کا مطلب ہے کہ اندر کوئی ایسی بات اس کے ساتھ ہو گئی کہ اس سے یہ توفیقات اس سے سلب ہو گئی ہم دیکھتے ہیں کہ بازار جو ہیں وہ سلسلے میں بھرے ہوئے ہیں سینما بھرے ہوئے ہیں کھیل کے میدان جو ہے وہ بھرے ہوئے ہیں لیکن جب نماز پڑھنے کا کوئی موقع اور محل آتا ہے تو اس وقت بہت کم نمازی ہم کو نظر آتے ہیں یہ بہت بڑا المیہ ہے لوگ کہتے ہیں کہ بھائی کیا کریں آج کل وقت اتنا زیادہ مختلف چیزوں میں چلا جاتا ہے صرف ہو جاتا ہے روزگار کے سلسلے میں مصروفیات ہیں بچوں کے سلسلے میں مصروفیات ہیں لیکن باقاعدہ پروردگار نے کہہ دیا قرآن میں کہ ایمان والو تمہارے اموال اور تمہاری اولاد تم کو کہیں اللہ کے ذکر سے غافل نہ کر دیں کیونکہ جو شخص بھی ایسا کرے گا اور اللہ کے ذکر سے غفلت اختیار کرے گا تو صریحاً نقصان اٹھانے والوں میں سے ہوگا تو اس سے پہلے کہ موقع ہاتھ سے نکل جائے اور ایک خاص ایک ایسا موقع آ جائے کہ جس میں پھر واپسی کا کوئی امکان نہیں میری ایک بڑی پسندیدہ تصویر ہے جسے میں اکثر دیکھتا ہوں یہ والا موقع سمجھیں کہ قبر میں انسان لیٹا ہوا اور آخری پتھر رکھے جانے والے اب سارے دنیا کی تمام چیزوں سے اب اس کا انقطاع ہو جائے گا قطع تعلق ہو جائے گا اور پروردگار کی طرف اب ایک بڑا سفر شروع ہو جائے گا اس موقع کے آنے سے پہلے پہلے اپنے آپ کو ٹھیک کر لینا اپنی نمازوں کو بہتر بنا لینا ہے اپنی عبادات کو بہتر بنا لینا ہے تو اور اتنی عبادت کرنا ہے اتنی عبادت کرنا ہے کہ اسلام کا تقاضا بھی ہے کہ گویا مومن ایک خود مجسم نماز بن جائے تو بہرحال ہم یہ دیکھتے ہیں کہ ہمارے امام حسین علیہ الصلوۃ والسلام جب مدینے سے رخصت ہو رہے تھے تو ایک رات پہلے آدھی رات کے وقت مسجد نبوی میں آئے تھے اور نمازیں ادا کی تھی اور اس کے بعد پھر الوداعی کلمات کہے تھے یعنی जो कुरान का हुक्म भी है ना कि सब्र से और नमाज से मदद लो, वस्तईनु बिस्सब्र वस्सलात, तो उससे मदद ली, आधी रात के वक्त आए और नमाजें अदा की। और उसके बाद हम ये देखते हैं कि मक्के से लेकर और करबला तक जितने भी खुतबात इमाम मजलूम ने दिए हैं, सबसे पहले नमाज अदा की है और फिर खुतबात जाकर दिए। और यही वजह है कि उलमा यहां पर एक बात फरमाते हैं कि जब भी कोई अहम काम आपको दरपेश हो, पहले इंसान 2 रकत नमाज पढ़े और उसके बाद फिर अहम कामों के लिए निकले। मसलन किसी के जॉब का इंटरव्यू है, उसे जाना है, जॉब में लेनी है, उसको बहुत जरूरत है, 2 रकत नमाज पढ़े और फिर उसके बाद इंटरव्यू के लिए जाए। कोई कारोबारी डील करनी है, 2 रकत नमाज पढ़े और फिर कारोबारी डील के लिए जाए। इम्तिहानात देने के लिए आप जा रही हैं, 2 रकत नमाज पढ़े उसके बाद जाए। किसी जगह लड़की का कोई रिश्ता तय पाने वाला है, लोग आने वाले हैं, खुद जाने वाले हैं किसी जगह, 2 रकत नमाज पढ़ें और उसके बाद फिर इस इकदाम के लिए जाएं। यानी और खुद मुस्तहबात में से भी है कि जब भी इंसान शादी का इरादा करे तो मुस्तहब ये कि उस वक्त 2 रकत नमाज पढ़े। तो अहम तरीन कामों के सिलसिले में, मसलन आजकल खानदानी झगड़े बहुत बढ़ते जा रहे हैं, सुलह सफाई के लिए जाना है, 2 रकत नमाज पढ़े और फिर सुलह के लिए जाए। तो इसी तरह से बावजू होकर जाना, नमाज पढ़कर जाना, ये सब मसाइल को हल करने वाली चीजें, जितने भी अहम तरीन काम है। जैसे कि अभी आपने सुना कि इमाम खुतबात पढ़ते थे, खुतबात देते थे और उससे पहले नमाजें पढ़ के जाते थे, और जिस वक्त इमाम ने बाकायदा मोहलत भी मांगी थी आशूर के दिन, जोहर के वक्त अपने असहाब से खिताब किया था, तो यही बात कही थी कि सलूहु मन युकफ्फु अन्ना हत्ता युसल्ली, इन कूफियों से कहो कि जंग को रोक दें ताकि हम नमाज अदा कर सकें, जंग को रोक दें ताकि हम नमाज अदा कर सकें। और बाकायदा इब्ने ताऊस ने अपनी किताब में लिखा है कि इमाम हुसैन अलैहिस्सलाम की इस नमाज को देखकर 32 अफराद यजीदी फौज के इतने मुतासिर हुए थे कि उसी वक्त लश्कर इमाम से आकर मिल गए थे, इसी नमाज को देखकर। हजरत अबुल फजल अब्बास अलमदार जो कातिल था हजरत अब्बास अलमदार का, उसने कूफे में बाकायदा ये बात आकर कही थी कि मैंने एक ऐसे जवान को कत्ल किया है जिसकी दोनों आंखों के दरमियान पेशानी पर सजदे का निशान था। यानी जो बात उसने हजरत अब्बास के मुतालिक कही। तो अब आप देखिए खुद इमाम हुसैन अलैहिस्सलाम ने जिस तरह के, अब जुमला भी मशहूर है सुनती हैं, नमाज को उन्होंने बचाया। और यही वजह है कि जो बाकायदा फजीलत है एक, और मुसाफिर को इस बात का अख्तियार है कि हराम इमाम हुसैन अलैहिस्सलाम में, थोड़ा बहुत फतावा में इख्तलाफ है कि कहां तक मुसाफिर को इख्तियार है कि नमाज कसर पढ़े या पूरी पढ़े, यानी उसको इख्तियार मिल जाता है। यानी इमाम हुसैन ने नमाज को बचाया तो मुसाफिर को सफर में नमाज कसर करना है, लेकिन हरम इमाम हुसैन में खास कब्र इमाम से खास फासले तक के दरमियान मुसाफिर को इस बात का अख्तियार है कि वो नमाज पूरी भी पढ़ सकता है और कसर भी पढ़ सकता है, और पूरी पढ़ने का सवाब ज्यादा है। यानी एक जो तासुर दिया जाता है कि जो भी कोई शख्स मातम करता है कुछ उस पर से इबादात और नमाजें साकित हो जाती हैं, एक अमूमी तासुर जो लोगों के अंदर कायम हो गया है नौजवानों में, उससे इस बात की नफी होती है कि वहां पर जाकर नमाज कम नहीं हो रही है, बल्कि जहां पे कम हो जानी चाहिए थी वहां पर 2 रकत बढ़ा दी गई, यानी पूरा 4 रकत पढ़ने का उसको इख्तियार दिया गया। तो बहरहाल यही वजह है कि इसी शौक नमाज, ताकि उसमें बेदार हो, शौक ज्यारत बेदार हो, कि जो नमाज ज्यारत इमाम हुसैन का भी जो सवाब है कि 1000 रिवायत में कि 1000 हज, 1000 हज का सवाब मिलता है, 1000 उम्रों का सवाब मिलता है, 1000 गुलाम आजाद करने का सवाब मिलता है, और पैगंबर इस्लाम के साथ 1000 हज के बराबर सवाब दिया जाता है ज्यारत 2 रकअत ज्यारत इमाम हुसैन की जो नमाज है उसका। दुरूद भेजिए अल्लाह सल्लल्लाहु अलैहि वसल्लम। देखिए, नमाज को बहुत सारी दीगर चीजों से उलमा ने कुछ मुशाबहत भी दी है। जैसे आयतुल्ला सैयद अबुल हसन कज़विनी, वो कहते थे कि मौत में और नमाज में भी एक रब्त है। यानी जो हकीकी नमाज है वो फरमाते थे ये मौत की तरह से, जिस तरह मौत एक आलम तबीई या फिजिकल जो दुनिया है हमारी, इससे आपको जुदा कर देती है, काट देती है और खुदा की तरफ बुलंद करती है, इसी तरीके से जो हकीकी नमाज है उसमें भी यही कैफियत पाई जाती है। बिल्कुल यही कैफियत कि ये आपको इस दुनिया से काटकर परवरदिगार की तरफ बुलंद करती है ये नमाज। जब भी आपको जो शुरू में उलमा फरमाते हैं कि जो दुआ पढ़ी जाती है ना, इन्नी वज्जहतु वजही लिल्लज़ी फ़तरस समावाति वल अर्ज़, तो उसके अंदर भी यही है कि मैंने अपने चेहरे को मुकम्मल तौर पर खुदा की तरफ कर लिया। जिस तरह मौत मुकम्मल तौर पर परवरदिगार की तरफ जो है वो मुतवज्जे कर देती है इंसान को और उसी की तरफ वो बढ़ता चला जाता है, इसी तरीके से हकीकी नमाज भी मौत की तरह से परवरदिगार के करीब करती है। उलमा ये बात भी बयान फरमाते हैं कि नमाज जो है सिर्फ आखरत को आबाद नहीं करती, इस दुनिया को भी आबाद करती। आपके दुनिया के भी सारे प्रॉब्लम्स इससे सॉल्व होते हैं। किसी शख्स की अगर दुनिया दुरुस्त हो जाए तो उसको आखरत का दुरुस्त करना आसान हो जाता है, वरना इधर जरा आपको पता है कि तंगी रिस्क आ जाए, मुआश की कोई परेशानी हो जाए, इंसान हराम तरफ चला जाता है, हराम कामों की तरफ चला जाता है, रिश्वत लेने लगता है, जरा सा मुआश के अंदर तंगी आई तो बहुत कम अफराद हैं जो अपने आप को उस लिहाज से हराम से बचा पाते। तो अगर दुनिया के काम भी जो नमाज दुनियाओं के काम भी आसान करती है, वो रिस्क के अंदर भी वसत लेकर आती है जैसे कि अभी आगे चलकर आएगा, तो सिर्फ आखरत का ही इसके अंदर मसले मसाइल का हल नहीं है बल्कि दुनिया के भी तमाम मसाइल का हल नमाज में। और यही वजह है कि जितने भी बड़े बड़े औराफा हमारे गुजरे हैं उनके भी जो उस्ताद थे आयतुल्ला सैयद अली आका काजी, इनका अक्सर और बेशतर जिक्र आता ही रहता है, वो खुद फरमाते थे कि अगर कोई शख्स अपनी नमाज को दुरुस्त कर ले, फकत नमाज को दुरुस्त कर ले, और इसी मौजू पर हमारा दर्स भी चल रहे हैं बेहतरीन नमाज कैसे पढ़े, अगर कोई शख्स अपनी नमाज को दुरुस्त कर ले और उसे मुकामात मानवी हासिल ना हो तो वो मेरे चेहरे पर आकर थूक दे। इतनी अहम तरीन चीज है अपनी नमाजों को और अपनी इबादात को बेहतर से बेहतर बनाना कि अगर किसी शख्स ने अपनी नमाज को बेहतर कर लिया तो बहुत बड़े मुकामात मानवी जो रूहानी और इरफानी मुकामात हैं उसको हासिल हो जाएंगे। कहा किसी को हासिल ना हो वो मेरे चेहरे पर आकर थूक दे। आयतुल्लाह अली आका काजी नजफ अशरफ में जो वादी सलाम जो कब्रस्तान है वहां पर इनकी कब्र मुबारक भी है। तो एक ऐसी चीज है। इसी तरह से आयतुल्ला हसन अली नकुदकी इस्फहानी, जिनके नमाज के बाद का अमल अक्सर आप करती हैं आयतल कुर्सी और सूर्य कुल अल्लाह वाला, ये अपने बेटे को नसीहत करते थे। कहते थे बेटा अगर 40 दिनों तक भी तुम अगर मुसलसल इबादात करते रहो, मुसलसल रियाजियात करते रहो, मुस्तकिल नेक आमाल अंजाम देते रहो और फकत कोई से एक दिन नमाज फजर कजा कर दो, तो ये बात याद रख लो कि तुम्हारी सारी पिछली इबादत, सारी पिछली रियाजियात सब बेकीमत होकर रह जाएंगी, हबाम मंसूरा हो जाएंगी, बिल्कुल गायब हो जाएंगी, जैसे कभी अंजाम ही ना दियो। इस तरह से उसका सवाब गारत हो जाता। यानी कितने ही इंसान नेक आमाल अंजाम दे ले और 40 दिनों तक मुसलसल अंजाम देता रहे और फकत एक दिन की नमाज फजर कजा कर दे, सारे पिछले नेक आमाल का बिल्कुल नेक आमाल जाया हो जाते। और खुद फरमाते हैं कि सारी जिंदगी में मेरी फकत एक दफा एक नमाज कजा हो गई थी, अगले दिन मेरा बेटा फौत हो गया था। और फरमाते हैं कि अगर कभी मेरी कभी किसी वजह से नमाज शब फौत हो जाए तो मैं अगले दिन मुस्तकिल डरता रहता हूं कि कहीं कोई बला नाजिल ना हो जाए। ये जो आज हम देखते हैं कि मुसलसल परेशानियां, बलाएं, आफतें घरों के ऊपर नाजिल हो रही हैं, इसकी बहुत बड़ी वजह है कि हमने अपनी नमाजों बहुत सारी देखी, नमाजें सेफ गार्ड का काम करती, ये बिल्कुल रोकती हैं, ये बलाओं को नाजिल होने से रोकती हैं। जैसे कहा ना कि नमाज शब भी अगर कभी मुझसे फौत हो जाए तो अगले दिन डरता रहता हूं कि कहीं कोई बला नाजिल ना हो जाए, तो वो बलाएं मुस्तकिल फिर नाजिल होती रहती। इतनी अहम है ये नमाज। यही वजह है कि इमाम खुमैनी की बेटी खानम मुस्तफ़वी वो फरमाती हैं कि इमाम खुमैनी जब बिल्कुल आखिरी दिनों में अस्पताल में थे तो कहते थे कि बार कहती हैं बार बार मालूम करते थे, बार बार घड़ी की तरफ निगाह करते थे कि नमाज का वक्त हुआ या नहीं हुआ, और पूछते थे अब कितना वक्त बाकी है, अब कितना वक्त बाकी है, हत्ता के मिनट तक शुमार करते थे। और फिर उसके बाद जैसे ही अव्वल वक्त आता था फौरन नमाज के लिए उसी बिस्तर पे के इंतहाई दुश्वारी के साथ वजू या तयम्मुम करते थे और उसके बाद फिर नमाज को अदा करते थे। यानी अहमियत के पेश नजर के वाकई इंसान अगर अहमियत नमाज से वाकिफ हो जाए। यही वजह है कि शहीद बहिश्ती कितने बड़े आलिम थे, कहते हैं कि नमाज की लोगों को इतनी ताकीद करते थे, इतनी ताकीद करते थे कि नमाज की ताकीद गोया उनका तकिया कलाम बन गया था। और अक्सर वो बेशतर ये बात कहते थे कि जिस वक्त तुम नमाज शुरू करो तो नमाज के मौके पर अपने दिल को अपना पेश इमाम बनाओ, दिल को, और आम जो तुम्हारे आजाओ जवारे हैं उनसे इक्तदा करवाओ दिल की। यानी इतना ज्यादा खुशू खुजू के साथ बिल्कुल जिस तरीके से दिल को अपना, अगर अकेले भी नमाज पढ़ो तो दिल को अपना पेश इमाम बना लो और सारे आजा और जवारे उसकी फिर मुताबियत करें। और उलमा का इतना ज्यादा शौक नमाज के सिलसिले में था कि खुद आयतुल्ला बहजत आयतुल्ला जवाद अंसारी हमादानी के मुतालिक बात फरमाते हैं कि इंतहाई नजफ में इंतहाई शदीद गर्मी अब भी पड़ती है और पहले भी पड़ती थी, यहां तक कि 55 और 60 डिग्री तक टेम्परेचर नजफ का चला जाता था और मुंह इंतहा से ज्यादा खुश्क हो जाता था। लेकिन आयतुल्ला जवाद अंसारी हमादानी इतनी ज्यादा तवील नमाजें पढ़ते थे और इतने लंबे लंबे सूरे पढ़ते थे जमात में नहीं फुरादा में, कि अगर कोई उनका तालिब इल्म ठंडा पानी भी कहीं से लाकर लेकर आता था उनके पास रखने के लिए तो लाते लाते ही वो पानी गर्म हो जाता था। उसी गर्म पानी को नमाज के अख्ताम पर थोड़ा सा अपने हलक को तर करते थे और फिर तवील नमाजों में मशगूल हो जाते थे। यानी कैसी लज्जत थी कि हमारे यहां कोई तसव्वुर नहीं है कि 60 डिग्री टेम्परेचर हो रहा हो और उसमें इंसान तवील नमाजें पढ़े। लेकिन वाकई जो इसकी अहमियत से आगाह हैं नमाजों की और बेहतरीन नमाज कैसे अंजाम दी जाए इससे वाकिफ हैं और उन्हें पता है कि इसमें कितनी लज्जत है तो उनका यही तरीकेकार देखने में आता। यही वजह है कि आयतुल्ला सैयद जमालुद्दीन गुलपाईगानी ये अक्सर वो बेशतर वादीसलाम के कब्रिस्तान में जाते थे नजफ के और अरवाह से को बाकायदा देखा करते थे। पूरी तफासील हैं इस बात की कि जवाद ये आयतुल्ला सैयद जमालुद्दीन गुलपाईगानी किस तरह से वहां जाकर अरवाह से मुलाकातें भी किया करते थे और अरवाह इनके पास आती थी। तो खुद अपने बेटे के लिए कहते हैं, बल्कि बेटे को वसीयत की थी कि बेटा अगर तुम नमाज शब नहीं पढ़ोगे तो मेरी तरफ से आग शुमार किए जाओगे आग। उनका बेटा कहने लगा बाबा एक मुस्तहब बिलफर्ज अगर मैं नहीं अंजाम दूं तो फकत एक मुस्तहब के तर्क करने पर आप मुझे आग कर देंगे। उन्होंने कहा बेटा मैं ये बात तुमको समझाना चाह रहा हूं कि तुम्हारे नमाज शब ना पढ़ने से मुझे इतनी अजियत होगी कि जो तुम्हारे आग का सबब बन जाएगी, लिहाजा मैं ये बात समझा रहा हूं कभी नमाज शब को तर्क ना करना। यहां तो देखिए हमारे वाजिब नमाजों के लाले पड़े हुए हैं, वालिदैन आकर उलमा से पूछते हैं बच्चे नमाज बिल्कुल नहीं पढ़ते हैं किस तरह से उनको नमाज के लिए रागिब करें, वहां वो मुस्तहब नमाज की इतनी ताकीद कर रहे हैं, कहते हैं कि अगर तुमने ये तर्क की तो मुझे इतनी शदीद तकलीफ होगी कि तुम आंख शुमार किए जाओगे, मुझे डर है। यानी समझाने के लिए भी इस बात को कि ये बात बहुत कि इतना बड़ा तुम्हारा नुकसान हो रहा हो तो मैं कैसे जो है वो अजियत महसूस ना करूं। और यही वजह है कि देखिए उलमा कहते हैं कि मुनासिब भी नहीं है कि वो करीम परवरदिगार उसकी बारगाह से इस तरह से फरार अख्तियार करना, जो इतनी नेमतें दे रहा हो हर सांस उसकी नेमतों को कोई ठिकाना ना हो, कितनी सख्त बेअदबी है उसके दरबार से फरार। देखिए दुनियाओं के बादशाह जो होते हैं, दुनिया के हुक्मरान जो होते हैं, उनसे मिलने के लिए आपको कितने जतन करना पड़ते हैं, हफ्तों लगाना पड़ते हैं, महीनों लग जाते हैं बाज़ोकात, बाज़ोकात सालों लग जाते हैं, बाज़ोकात उनसे मुलाकात ही नहीं हो पाती कितना भी कोशिश कर लें। लेकिन ये कैसा रब्बुल आलमीन कायनात का परवरदिगार है कि जब चाहें जैसे चाहें किसी भी जगह चाहें बगैर इजाजत के चाहें बगैर वक्त लिए जो है वो चाहें बगैर दरबान के बगैर हाजिब के बगैर अपॉइंटमेंट के जब चाहें उसकी बारगाह में जाकर उससे मुलाकात कर ले। ये एक ऐसा रब्बुल आलमीन हमारा परवरदिगार है कि किसी भी हालत में आप देखें कि किसी भी जगह इंसान मौजूद हो, हत्ता कि अपने घर के अंदर ही क्यों ना मौजूद हो, कहीं बाहर हो, जब चाहे जैसा चाहे वो अपने परवरदिगार की बारगाह में हाजिर हो जाए। तो अब आगे हम बढ़ते हैं इस तमहीद के बाद कि देखिए नमाज़ें अब आपको पढ़ना है और फिकही मसाइल भी इसके अंदर आएंगे। कोशिश ये करनी है कि नमाज को सही फिकही मसाइल के तौर पर पढ़ा जाए, अपनी तरफ से अपना अंदाजे लगाकर नमाज पढ़ना ये सही नहीं। और खुद भी जब तक कंफर्म आपको कोई मसाला पता ना चले तब तक दूसरों को भी आप बताने से एहतराज करें। देखिए ये वजह है कि जो वसाइलुश शिया शेख और अमली की है उसमें किताबुल कजा में हमारे पांचवें इमाम इमाम मोहम्मद बाकिर अलैहिस्सलाम फरमाते हैं कि जो शख्स ऐसी चीज के बारे में फतवा दे जिसका उसे खुदा की तरफ से इल्म ना हो, या उसे सुराग भी इस बात का ना मिले कि मैं बात कहां से बयान कर रहा हूं, तो रहमत के और अजाब के तमाम फरिश्ते उस पर लानत करते हैं। अपनी तरफ से फतवा देने के मायने गोया आप अपनी तरफ से जो ऐसी अंदाजे से मसले बता देती हैं, तमाम अजाब के और तमाम रहमत के फरिश्ते उस पर लानत करते हैं। और जो शख्स भी इन लोगों के फतवे पर अमल कर लेता है, यानी किसी से भी पूछ लिया, नाकाबिल एतबार शख्स की बात पे भी अमल कर लिया, देखा देखी अमल कर लिया किसी के, तो फरमाते हैं अगर किसी ने उस शख्स की बात पर अमल कर लिया तो उसकी जिम्मेदारी भी उसी शख्स पर ही होगी। तो बहरहाल देखिए मसला खौ छोटा हो या बड़ा हो, गलत बताना या गलत अमल करना ये बिल्कुल गलत है। ये भी हमारे पांचवें इमाम में बात इरशाद फरमाते हैं कि अल्लाहु सल्लि अला मुहम्मद हत्ता के देखिए मुस्तहब और मकरूह के मुतालिक भी आप ये नहीं कह सकते अपनी तरफ से ऐसे ही कह दिया मुस्तहब है, ऐसे ही कह दिया मकरूह है, जबकि आपको पता ही ना हो। फरमाते हैं कि छठे हमारे छठे इमाम कि जो शख्स भी अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद कि जो शख्स भी सिर्फ 2 दिरहम की हकीर रकम के बारे में भी हुक्म खुदा के खिलाफ अमल करेगा, खुदा की कसम वो काफिर। वसाइलुशिया की रिवायत है, यानी बाज़ औक़ात होते ना छोटे छोटे मसले, इसमें तो चल जाता है, चलें कोई बात नहीं, नहीं कि कहते हैं कि यानी हर छोटी से छोटी चीज के अंदर हुक्म खुदा आपको पता चलाना है। अगर आपने हुक्म खुदा के बरखिलाफ अमल कर दिया छोटे हद तक 2 दिरहम वाली चीज ही क्यों ना हो, यानी इतनी हकीर कोई चीज हो, तब भी फरमाते हैं कि उसने गोया यानी खुदा की कसम वो काफिर, यानी काफिर और जैसा काम उसने कर लिया। तो पिछली बार यहां तक हमारी गुफ्तगू मुकम्मल हुई थी कि हमने सूरह अलहम्द मुकम्मल कर दी थी, और आज सूरह अलहम्द के बाद आगे के मराहिल को हमें देखना है। अच्छा अब देखिए कि सूरह अलहम्द जैसी खत्म हो उसके पढ़ने के बाद क्या करें। बाज़ मुज्तहिदीन ये फरमाते हैं, जिसमें आयतुल्ला खामेनेई भी शामिल है, वो फरमाते हैं कि उसके बाद अल्हम्दुलिल्लाह रब्बिल आलमीन चाहे फुरादा नमाज हो चाहे जमात से पेश इमाम ने खत्म की हो, अल्हम्दुलिल्लाह रब्बिल आलमीन कह सकते हैं। आखिर खामेनेई बाकायदा उनका एक इस्तफ्ता भी है जो इनसे ये पूछा गया कि अगर कोई शख्स फुरादा नमाज पढ़ रहा है तो क्या मुस्तहब है उसके लिए कि वो अल्हम्दुलिल्लाह रब्बिल आलमीन कहे, तो उसमें उन्होंने फरमाया है उसके जवाब में कि मस्कूरा सूरत में भी मुस्तहब है। यानी जमात में भी यही मसला है कि जैसे पेश इमाम अगर सूरह अलहम्द को खत्म करें तो मुक्तदी अल्हम्दुलिल्लाह रब्बिल आलमीन कहें, और फुरादा नमाज में आयतुल्लाह खामेनेई ये फरमाते हैं। अलबत्ता आगा सिस्तानी फरमाते हैं कि इसका इस्तेहबाब फकत मुक्तदियों के लिए उस वक्त है कि जब इमाम जमात सूरह अलहम्द को खत्म करता है। अच्छा वो भी सब लोग आहिस्ता से कहें अल्हम्दुलिल्लाह रब्बिल आलमीन। हमारे यहां आम तौर पर इंडिया और पाकिस्तान में पेश इमाम के खत्म करने के बाद बहुत तेज आवाज में सारे मुक्तदी के पेश इमाम से भी उनकी आवाज बहुत ज्यादा बुलंद हो जाती है, बहुत जोर से कहते हैं, तो इससे जमात का सवाब भी कम होने के इम्कान होते हैं, तो इस चीज से एतराज करना चाहिए और आहिस्ता से ये जुमला कहा जाए। तो البتہ اگر فرادہ نماز میں بھی آیت اللہ سیستانی کے مقلدین بھی کہہ دیں اگر الحمدللہ رب العالمین تو بہرحال اس سے نماز تو غلط نہیں ہوتی، لیکن وہ کہتے ہیں کہ یہ مسئلہ اصلا نماز جماعت کا ہے، فرادہ نماز کا مسئلہ نہیں ہے. لیکن جیسے کہ آپ نے آیت اللہ خامنئی کا سنا کہ وہ اجازت دیتے ہیں. اچھا اسی طریقے سے ایک سورہ ختم ہونے کے بعد جیسے اگر الحمد کے بعد آپ نے سنا کہ یہ کہا جائے، اسی طرح سے سورہ قل ہو اللہ احد اگر کوئی شخص پڑھ رہا ہے تو اس کے بعد ایک جملہ کہنا مستحب ہے، کذالک اللہ ربی یا کذالک اللہ ربنا. یہ مختلف آپ نے ہو سکتا ہے کبھی نماز جماعت پڑھی ہو تو اس کے اندر یہ جملے جو ہیں وہ آتے ہیں. البتہ یہ بات یاد رہے کہ یہ فقط اور فقط کسی اور سورے کے لیے نہیں ہے، صرف اور صرف سورہ توحید کے بعد پڑھنے کا جملہ ہے. کذالک اللہ ربی یا کذالک اللہ ربنا، یعنی کہ جیسا اس سورے کے اندر صفات پروردگار بیان ہوئی ہیں وہ ویسا ہی ہے. کذالک کے معنی ہیں کہ وہ ویسا ہی. اچھا یہ اچھا اسی طرح سے تشہد کے بعد، ابھی تشہد کی گفتگو نہیں آ رہی لیکن میں کہہ رہا ہوں کہ جیسے کوئی چیز ہم ختم کرتے ہیں اس کے بعد کچھ مستحب اذکار ہوتے ہیں، جیسے خود تشہد کے اندر ہے کہ وتقبل شفاعته وارفع درجته، یہ جملہ کہنا عام طور پر تشہد کے اختتام پر یہ جملہ کہنا مستحب بھی ہے. اب یہاں ایک مسئلہ ہوتا ہے کہ لوگ ایک سوال بھی کرتے ہیں کہ ہم یہ دیکھتے ہیں کہ ہمارے بہت سے غیر شیعہ حضرات جو ہیں وہ سورہ الحمد کو خط اختتام پر وہ آمین کہتے ہیں، جبکہ ہاں ہمارے ہاں آمین کہنے سے مبتلات نماز میں سے آمین کہنے سے نماز ہی باطل ہو جاتی. تو دماغوں میں بہت سارے لوگوں کے سوال آتا ہے کہ آپ نے الحمدللہ کا سورہ ختم ہونے کے بعد الحمدللہ رب العالمین کا کہا، یہ بھی گویا آپ نے اضافہ کیا. سورہ توحید ختم ہو گئی تھی، آپ نے کذالک اللہ ربنا یا کذالک اللہ ربی یا کذالک کہا، وہ خود ایک اضافہ تھا. اسی طریقے سے تشہد ختم ہو گیا تھا تو آپ نے وہ تقبل شفاعتہ وارفع درجتہ کہا، یہ بھی آپ نے اضافہ کر دیا. تو اگر انہوں نے آمین کہہ بھی دیا تو اس سے نماز کیوں باطل ہو رہی ہے؟ تو دیکھیے یہ بات یاد رہے کہ یا مثلا جیسے کہ ہمارے بہت سارے غیر شیعہ بھائی وہ ربنا لک الحمد بھی کہتے ہیں، جیسے ہم کذالک اللہ ربی کہتے ہیں وہ ربنا لک الحمد کہتے ہیں. تو لوگ یہی کہتے ہیں کہ بھائی اس کے کہنے سے بھی نماز باطل نہیں ہوتی، تو پھر آخر آمین کہنے سے کیوں باطل ہوئی جا رہی؟ تو یہ بات بیان فرماتے ہیں علماء کہ اس کی یہ معنی نہیں ہے کہ یہ کوئی اضافہ تھا، اضافے کی وجہ سے باطل ہو رہی ہے نماز. آمین کہنے سے اس وجہ سے نماز باطل ہوتی ہے کیونکہ الگ سے روایات میں اس کا تذکرہ آیا ہے، باقاعدہ پیغمبر اسلام نے آمین کا لفظ ذکر کر کے کہا، کر کے منع کیا ہے کہ آمین آمین مت کہو، منع کیا اس سے. اسی طریقے سے ہمارے پانچویں امام امام محمد باقر علیہ السلام بھی فرماتے ہیں صلی اللہ علیہ وسلم، انہوں نے بھی منع کیا کہ آمین مت کہو. تو یہ اس وجہ سے منع ہے کیونکہ یہ کسی اس وجہ سے منع نہیں تھا کہ کوئی زیادتی ہو رہی تھی، اس کی بحث نہیں ہے فی الحال. اس وجہ سے کہ الگ سے روایت میں آمین کے لفظ کو مبطل نماز شمار کیا گیا، یعنی آمین کہنے سے منع کیا گیا اس وجہ سے آمین کہنے سے، اور جو نماز باطل ہوتی ہے. جبکہ دیگر اور جو ہیں مثلا الحمدللہ رب العالمین کہنا یا کذالک اللہ ربی کہنا یا بتقبل شفاعتہ، یہ سارے جملے روایات کے اندر الگ سے آئے ہیں کہ یہ کہے جائیں. تو انسان تو حکم کا بندہ ہے نا، جو پروردگار کی طرف سے حکم اس کو ملا ہے کہ اس کے بعد یہ پڑھو تو وہ پڑھے گا، جہاں منع کیا جائے گا وہاں آپ سے رک جائے گا. ورنہ یہ بات تو ثابت ہی ہے کہ جتنی بھی دعائیں ہیں، اذکار ہیں یا قرآن ہے وہ نماز میں کسی بھی جگہ پڑھا جا سکتا ہے، بشرطے قرات جو قرات واجب ہے یا جو ذکر واجب ہے اس میں کوئی تعطل پیدا نہ ہونے پائے، ان چیزوں کو کرنے کی اجازت ہے. تو یہ جو تمام جملے ہیں کذالک اللہ ربی یا الحمد للہ یا جو اور جو جملے ہیں سب معتبر روایات کے اندر آئے ہیں، اور معتبر روایات میں منع کیا گیا ہے آمین کہنے سے، اس وجہ سے اس سے نماز باطل ہوتی. البتہ یہ جو کہا کہ ربنا لک الحمد جو کہتے ہیں اکثر غیر شیعہ افراد، یہ بھی کچھ مرسل روایات میں اس کا تذکرہ آیا ہے، اور اگر یہ کہہ بھی دیا جائے تو کوئی نقصان نہیں ہے آپ کی نماز میں. لیکن بہرحال کذالک اللہ ربی या कज़ालिका अल्लाहु रब्बुना, या सिर्फ कज़ालिका भी कहा जा सकता है, वो एक मरतबा, दो मरतबा या तीन मरतबा कहना, आगा सिस्तानी फरमाते हैं या एक दफ़ा कहा जाए या तीन दफ़ा कहा जाए या मुस्तहब है। अलबत्त आगा को ये फरमाते थे कि एक ही दफ़ा कह देना काफ़ी है इस्तेहबाब के लिए। तो बहरहाल अलहम्द के बाद अल्हम्दुलिल्लाह रब्बिल आलमीन जमात के साथ आगा सिस्तानी के नज़दीक, और जैसे कि आगा खामनेई का फुरादा में भी कह सकते हैं। अच्छा, फिर उसके बाद अब अगला सूरा आपको शुरू करना है। अगला सूरा शुरू करने से पहले, दूसरे सूरे की किरात से पहले सूरे का तायुन कर लें कि आप कौन सा सूरा पढ़ने जा रहे हैं, ये आपको पहले से नियत करना होगी। इसके वैसे पिछली मरतबा मसाइल बताए जा चुके हैं, आप दोबारा रिपीट तो नहीं करूंगा। अच्छा, कौन सा सूरा पढ़ें जिसमें आयात सिजदा आती हैं, उन सूरों को छोड़कर आप पूरे कुरान में कोई सा भी सूरा, बड़े से बड़ा सूरा भी पढ़ सकती हैं। लेकिन आइम्मा के अकवाल की रोशनी में जिस चीज़ का इस्तेहबाब साबित होता है, जिस पे उलमा के फतवे भी हैं, वो ये कि मुस्तहब है कि पहली रकत में अलहम्द के बाद सूरह कद्र और दूसरी रकत में अलहम्द के बाद सूरह तौहीद पढ़ी जाए, इसका सवाब सबसे ज़्यादा। बाकायदा वसाइलो शिया की चौथी जिल्द में इमाम ज़माना अलैहिस्सलातु वस्सलाम सवाल पूछा गया। बाकायदा सवाल पूछा गया किसी ने कि मौला मेरी जान आप पर कुर्बान, नमाज की पहली और दूसरी रकत में क्या पढ़ूं? तो इमाम ने फरमाया कि नमाज की पहली रकत में अलहम्द के बाद सूरह कद्र और नमाज की दूसरी रकात में अलहम्द के बाद सूरह तौहीद की तिलावत करो। और इमाम ने आगे एक जुमला इरशाद फरमाया जिससे इन सूरों की अहमियत पता चलती। इमाम ने फरमाया मुझे ताज्जुब है उन लोगों पर जो नमाजों में सूरह कदर और सूरह तौहीद नहीं पढ़ते, उनकी नमाजें बारगाह खुदावंदी में कबूल कैसे होती। कितना अहम तरीन, देखिए हम लोग पढ़ते तो हैं लेकिन अंदाजा नहीं है कि इसका फायदा और सवाब क्या है। अच्छा, एक और रिवायत में भी जो असूल काफी की तीसरी जिल्द की रिवायत है कि पैगंबर इस्लाम पहली रकत में अल्लाहुम्म सल्ली अला मुहम्मद, मेराज के सफर की जो रिवायत है कि पैगंबर इस्लाम को बाकायदा सफर मेराज में जो पैगंबर ने नमाजें पढ़ी थीं उसमें सूरह कदर और सूरह तौहीद की किरात करने का हुक्म दिया गया था कि पैगंबर इस्लाम जब पहली रकत में वहां पर नमाज सफर मेराज में नमाज के लिए खड़े हुए तो परवरदिगार की तरफ से बाकायदा हुक्म आया कि ऐ रसूल सूरह अलहम्द के बाद पहली रकत में सूरह तौहीद पढ़ो। अच्छा देखिए, जरा उल्टा हुक्म, हमें जो इस्तेहबाब का हुक्म है इसकी वजह और बयान हुई, लेकिन पैगंबर को पहली रकत में हुक्म ये हुआ कि रसूल आप पहली रकत में सूरह तौहीद पढ़ें, पैगंबर इस्लाम ने अलहम्द के बाद सूरह तौहीद पढ़ी। और जब पैगंबर दूसरी रकत के लिए खड़े हुए तो फिर पैगंबर के ऊपर वही आई कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। दूसरी रकत में अलहम्द के बाद सूरह कद्र की तिलावत करो और फिर रसूल ने दूसरी रकत में सूरह कद्र की तिलावत की, फिर कहा कि ये सूरह रोजे कयामत तक आपकी और अहले बैत आपके अहले बैत से मंसूब है और ये आपकी और आपके अहले बैत का पहचान नामा है जिसमें आपका शजरा मौजूद है। असूल काफी की बाकायदा ने जो सूरह कद्र है इतना इतना अहम तरीन सूरह है। अच्छा, हमें इसके अलबत्ता इस्तेहबाब का हुक्म तकरीबन इसके बरखिलाफ मिला है। उलमा फरमाते हैं इसकी वजह यह है, हमें जो है हुक्म यह है कि पहली रकत में सूरह अलहम्द के बाद सूरह कद्र पढ़ें और दूसरी रकत में अलहम्द के बाद सूरह तौहीद पढ़ें। फरमाते हैं कि पैगंबर इस्लाम की ज़ाते अक़दस इस कदर करीब हो गई थी सफर मेराज में परवरदिगार आलम से, फकाना काबा कौसैन औदना, दो कमानों और उससे भी कम का फासला रह गया था, जाहिर है कि जिस्मानी फासला नहीं था, इन्हें कुर्ब की ऐसी मंजिल पे पहुंच गए थे कि गोया खालिक व मखलूक के दरमियान इंतहाई कम फासला था, तो हुक्म हुआ कि इस मौके पर सूरह तौहीद को पढ़ो। कि कहा कि ए रसूल, सूरह तौहीद में मेरी निस्बत का जिक्र है और दूसरी रकत में सूरह कदर पढ़ो जो तुम्हारे अहले बैत से खास निस्बत रखती है। यानी पहली रकत में परवरदिगार आलम से निस्बत और दूसरी रकत में तुम्हारी और तुम्हारे अहले बैत से निस्बत, इसमें तुम्हारे अहले बैत का शजरा नामा जिक्र हुआ है। यानी उस खास मौके पर पैगंबर इस्लाम को यह हुक्म था, हमारे लिए अलबत्ता वही हुक्म है जो उससे पहले मैंने जिक्र किया। तो क्योंकि सूरह कद्र की जब तिलावत की जाती है तो गोया हम इन हस्तियां जो अहले बैत से वाबस्ता, जो अहले बैत के अंदर शामिल है, इनका वास्ता और तवस्सुल देकर हम परवरदिगार की बारगाह में जाते हैं और ताकि उनके वास्ते और तवस्सुल से हमारी नमाजें कबूल हो जाएं। तो दूसरी रकत में या पहली रकत में अगर आप सूरह कद्र को पढ़ रही हैं तो गोया आप इन मासूम हस्तियों का वास्ता और तवस्सुल और सदके के जरिए अपनी नमाजों को कबूल करवाना चाहती हैं। जिस तरीके से दुरूद के जरिए कबूल होती हैं इबादत, इसी तरीके से सूरह कद्र के जरिए भी इबादत को कबूल करवाया जाता है। दुरूद भेजिए मोहम्मद वाले। अच्छा, अब जो भी नमाज पढ़ी जाएगी, चाहे आप अलहम्द के बाद सूरह कद्र पढ़ें या सूरह तौहीद पढ़ें, उसके अंदर खास तौर पर जहर व इख्फात के मसले का ख्याल करना। बहुत सी नमाजें बुलंद आवाज से पढ़ी जाती हैं जिसमें औरतों को बहरहाल इख्तियार है कि चाहे बुलंद पढ़ें चाहे आहिस्ता पढ़ें, और बहुत सी नमाजें खामोशी से पढ़ी जाती हैं, इख्फात जिसे कहा जाता है, इसमें औरत और मर्द का हुक्म बराबर ही है, यानी दोनों ही को आहिस्ता आवाज में पढ़ना। अलबत्ता खवातीन जो हैं खास तौर पर, उनके लिए भी हुक्म यह है कि खवातीन आमतौर पर, क्योंकि देखने में नहीं आता कि जिस जगह पे उनको सहूलत भी है नमाजों को बुलंद आवाज से पढ़ने की, जैसे नमाज फजर है, नमाज मगरिब व इशा की पहली दो रकात हैं, वहां बुलंद आवाज से पढ़ने का इस्तेहबाब उनके लिए भी है, बशर्ते कि कोई नामहरम ना सुन रहा हो। यानी अगर कोई नामहरम सुन रहा है तो फिर तो आपको आहिस्ता आवाज ही में पढ़ना, लेकिन अगर कोई नहीं सुनने वाला है तो इसको भी सवाब आप हासिल कर सकती हैं। आमतौर पर खवातीन चाहे वो बुलंद आवाज से पढ़ी जाने वाली नमाजें, चाहे कोई नामहरम नहीं भी सुन रहा हो, तब भी वो आहिस्ता आवाज ही में अपनी आदत बना लेती। तो बहरहाल, अच्छा, मर्द हजरात में अगर कोई ऐसा करेगा, ये बात याद रख लीजिए कि मर्द हजरात में अगर कोई ऐसा कर रहा है, आमतौर पर मर्दों को देखते हैं कि जो नमाजें बुलंद आवाज से भी पढ़ना होती हैं वो भी खामोशी के साथ पढ़ रहे होते हैं, और बहुत बड़ी तादाद में ऐसा मसला है, बहुत कम ऐसे अफराद हैं कि जो हमने पढ़ते हुए देखे हैं, यानी घर में जैसे फुरादा वगैरह नमाजें पढ़ रहे हैं तो वो फजर मगरिब इशा की भी बहुत आहिस्ता आवाज में, कि जैसे गोया इख्फाती तरीके से पढ़ रहे हैं खामोशी से। बाकायदा उलमा ये फरमाते हैं कि अगर तामुद और इल्तफात के बावजूद जहर व इख्फात के मसले का ख्याल नहीं किया तो उनकी नमाजें बातिल हैं। यानी तामुद कहते हैं जानबूझकर, और इल्तफात यानी मुतवज्जे भी थे कि पढ़नी चाहिए बुलंद आवाज में लेकिन फिर भी नहीं पढ़ी, जानबूझकर चाहे पढ़ रहे हों, यानी जहां उनको बुलंद आवाज से पढ़नी चाहिए थी वहां खिलाफ वर्जी कर दी, खामोशी से पढ़ने लगे, या इसका उल्टा, वो तो अमूमन देखने में नहीं आता कि जो आहिस्ता आवाज में नमाजें पढ़ी जाती हैं उसको भी बुलंद आवाज से पढ़ें, लेकिन अगर किसी ने तामुद और इल्तफात के साथ यानी मुतवज्जे भी है वो, अगर ऐसा किया तो उसकी नमाजें एहतियात वाजिब के तौर पर बातिल शुमार होती। अच्छा, इतनी आवाज निकली कि कम से कम आपको ये हो कि बिल्कुल इस तरीके से लोगों को हम देखते हैं कि बिल्कुल स्टिल खड़े हुए हैं, जरा सा जबान को भी हरकत नहीं है, खवातीन भी बिल्कुल किसी भी आवाज नहीं निकलती, तो ऐसा नहीं होना चाहिए। बल्कि आपको एक क्लिप सुनवा देते हैं कि कम से कम कितनी आवाज जो है वो होनी चाहिए।
الله أكبر تكبيرة الإحرام. الرحيم.
تو آپ نے دیکھا کہ کم سے کم ہلکی سی آواز، یہ تو کیونکہ ظاہر ہے اسپیکرز لگے ہوئے ہیں اور آواز کافی زیادہ تیز ہو گئی، لیکن اتنی ہلکی کم سے کم ہو کہ اپنے کان میں تھوڑی بہت آپ کی آواز جا رہی ہو، لیکن بالکل اسٹل کھڑے ہو کے جو اشخاص نماز پڑھ رہے ہوتے ہیں کہ کچھ پتہ ہی نہیں چل رہا ہے، کچھ پڑھے ہیں ایسی ایسی کھڑے ہوئے ہیں کہ کچھ پڑھ بھی رہے ہیں یا نہیں، یہ پتہ نہیں چلتا، تو وہ طریقہ صحیح نہیں ہے. اور ہلکی سی آواز، اس کو کہا جاتا ہے اخفاتی، یعنی اگرچہ آواز ہلکی سی آ رہی ہے لیکن یہ بالجہر نہیں ہے، اس میں جوہر آواز کا نہیں نکل رہا ہے. تو مرد حضرات خاص طور پر، خواتین تو چلیں ساری نمازیں آہستہ پڑھ رہی ہیں تو وہ والا مسئلہ ان کے ساتھ تو نہیں ہے، لیکن مرد حضرات گھر میں بھی اگر اس طرح سے نماز پڑھ رہے ہوں تو آپ کے لیے ضروری ہے کہ گھر کے مردوں کو سمجھائیں کہ بلند آواز سے، خاص طور پر فجر کی نماز، مغرب و عشاء کی پہلی دو رکعت مرد حضرات کے لیے بلند آواز سے پڑھنا واجب ہے. اگر کوئی اس میں جان بوجھ کے ایسا کر رہا ہے یا کسی شرم کی وجہ سے کر رہا ہے، مثلا اس کی قرات وغیرہ اتنی لگتا ہے کہ میری صحیح نہیں ہے، اب یہ لوگ بیٹھے سن رہے ہیں بہت سارے افراد اور وہ جو اس طرح سے نمازیں پڑھ رہا ہے، تو اس کی نمازیں باطل بھی ہو جائیں گی. لیکن اگر کوئی ایسی صورتحال ہو رہی ہے کہ دوران نماز وہ بھول گیا، بھول کر جہر اخفات کے مسئلے کی اس نے خلاف ورزی کر دی، تو اس کی پچھلی نمازیں یا جو ابھی جو نماز پڑھ رہا ہے وہ ٹھیک شمار ہو جائیں گی. اچھا، پھر اس کے بعد کہ بعض اوقات یہ دیکھیے، یہ ہوتا ہے کہ جہری نماز کو اخفات میں پڑھنا، اخفاتی نماز کو بالجہر پڑھنا، درمیانے نماز میں بھی اگر کسی کو یاد آ جائے، مثلا مغرب عشاء کی نماز پڑھ رہا اور بھولے سے اس نے الحمد کا پورا سورہ ایسے ہی پڑھ لیا، اور دوران نماز ہی یاد آ گیا ارے ارے مجھے تو بلند آواز سے نماز پڑھنی چاہیے تھی، تو اب اس کے لیے یہ اس بات کا اعادہ لازم نہیں ہے کہ سورہ الحمد کو دوبارہ جو ہے وہ بلند آواز سے پڑھے، نہیں، جو گزر گیا وہ گزر گیا، اب آگے سے جہاں سے بھی اس کو یاد آئے وہاں سے وہ بلند آواز سے پڑھنا شروع کر دے. تو یہ والا ایک مسئلہ ہے کہ بھولے سے اگر ایسا ہو جائے، درمیان میں بھی کبھی کہیں یاد آ جائے نماز کے، تو اس بات کو پورا دہرانا ضروری نہیں ہوتا کہ اس سورے کو آپ پورا دوبارہ پڑھیں، بلکہ جہاں سے یاد آئے وہاں سے اس کے بعد صحیح طور پر شروع کر دیں. اچھا، اب یہ بلند آواز سے پڑھنے کا جو مسئلہ ہے یا اخفاتی طور پر پڑھنے کا مسئلہ، یہ مسئلہ شروع کیسے ہوا تھا؟ علل الشرائع میں باقاعدہ ایک روایت ہے جو ہمارے آٹھویں امام، امام علی رضا علیہ الصلوۃ والسلام سے، جو کہ فضل ابن شازان جو راوی ہیں ان کے حوالے سے شیخ صدوق نے علل الشرائع میں نقل کی، کہ آٹھویں امام یہ بات بیان فرماتے ہیں کہ بلند آواز سے جو پڑھی جانے والی نمازیں ہیں یہ اندھیرے اوقات میں پڑھی جاتی ہیں. یعنی ابتدان جب یہ حکم آیا تھا تو ظاہر ہے کہ رات ہی کو، یعنی اس وقت اندھیرا ہوتا ہے، چاہے فجر کی نماز ہی کیوں نہ ہو، اور اسی طریقے سے مغرب و عشاء کی جو پہلی دو رکعت ہوتی ہیں. تو فرمایا کہ تاکہ راستہ گزرنے والے سمجھ جائیں کہ یہاں پر نماز ہو رہی ہے، وہ سمجھ جائیں کہ یہاں پر نماز ہو رہی ہے اور وہ بھی اس میں شریک ہو جائیں، اور اندھیری کی وجہ سے نہ جو دیکھ سکتے ہوں تب بھی کم سے کم آواز نماز سن کر وہ نماز میں شریک ہو جائیں، اور دن میں کیونکہ ہر چیز آنکھوں سے نظر آ رہی ہوتی ہے اور نمازی نماز پڑھتے ہوئے بھی نظر آ رہے ہوتے ہیں، تو دن میں حکم اس وجہ سے نازل ہوا کہ دن میں آہستہ آواز میں نماز پڑھو. تو اس طرح سے یہ نمازوں کے جہر و اخفات کا مسئلہ تھا اگرچہ اس زمانے میں اس طور پر، لیکن بعد میں اسی طور پر ہی اس کو حکم کو برقرار رکھا گیا. اچھا، البتہ جو جمعے کا دن ہے، جمعے کے دن ظہر کی نماز جو ہے وہ بلند آواز سے آپ پڑھ سکتی ہیں، جمعے کے دن ظہر کی نماز. اچھا، یہ حکم جو ہے اس کے مستحب ہونے کا کہ ظہر کی نماز کو جمعے کے دن بلند آواز سے پڑھا جائے، یہ خواتین کے لیے بھی ثابت ہے اس کا مستحب ہونا، یعنی خواتین بھی بآواز بلند، بشرطے کوئی نامحرم سننے والا نہ ہو، وہ جمعے کے دن ظہر کی نماز بآواز بلند پڑھ سکتی. مرد کے لیے بھی مستحب ہے، عورتوں کے لیے بھی مستحب ہے کہ وہ بلند آواز سے پڑھے. اس دن اجازت کیوں ہے؟ یہ بھی ہمارے چھٹے امام نے علل الشرائع میں اس کی ایک وجہ بتائی. اللہم صل علی محمد و آل محمد. दुरूद पढ़ने में थोड़ा सा आप लोग कुछ कमजोरी महसूस कर रही हैं मेरे ख्याल आज। तो छठे इमाम ये फरमाते हैं कि जब पैगंबर इस्लाम मेराज के सफर पर तशरीफ ले गए, उस दिन जुमे का दिन था और खुदा की तरफ से, अच्छा जुमे के दिन मालूम है कि जुमे के दिन उसी वक्त नमाज जुमा होती जो नमाज जोहर का भी वक्त होता है। तो पैगंबर इस्लाम ने जब नमाज पढ़ना शुरू की तो परवरदिगार ने मलाइका को हुक्म दिया कि पैगंबर के पीछे नमाज जमात पढ़ो, और पैगंबर को हुक्म दिया कि आप हम दो सूरे को बुलंद आवाज से किरात करें ताकि मलाइका को इसकी फजीलत पता चल जाए इन सूरों की। अच्छा पैगंबर ने नमाज जुहर की इमामत करवाई, अच्छा उसके बाद और उसमें बुलंद आवाज से पैगंबर को पढ़ने का हुक्म दिया गया, तो हमारे लिए भी यही हुक्म हुआ कि नमाज जुमा के दिन अगर कोई शख्स जुहर की नमाज पढ़ना चाह रहा है तो उसके लिए मुस्तहब है कि नमाज जुहर को भी बुलंद आवाज से पढ़ सकता है, मुस्तहब है उसके लिए। अच्छा उसके बाद फिर नमाज असर का वक्त आया और नमाज असर में भी वही सारे फरिश्ते जिन्होंने पैगंबर के पीछे नमाज जुहर पढ़ी थी वही सारे के सारे फरिश्ते उस मौके पर भी मौजूद थे। तो पैगंबर को हुक्म दिया कि अब नमाज असर आप आहिस्ता आवाज में पढ़ें क्योंकि कोई नया फरिश्ता नहीं है, सारे वही फरिश्ते। पैगंबर ने नमाज असर को आहिस्ता आवाज में पढ़ा, तो जुमे के दिन नमाज असर को बुलंद आवाज से पढ़ने की इजाजत नहीं, वो आहिस्ता आवाज ही में पढ़ना है। फिर रिवायत में है कि इमाम फरमाते हैं कि उसके बाद मगरिब और इशा और फजर की नमाजें भी पैगंबर ने पढ़ाई, मलाइका ने इनके पीछे पढ़ी, लेकिन उन नमाजों में कोई नया फरिश्ता शामिल नहीं हुआ। तो वही वाला हुक्म जहरी हुक्म ही उनके लिए रहा, यानी ये फकत और फकत जुमे के दिन जोहर के वक्त का मसला था कि जिसके अंदर से इस हुक्म को उठाया गया कि इसको आहिस्ता आवाज में नहीं पढ़ना है बल्कि बुलंद आवाज से पढ़ना है ताकि उनको इन नमाजों की, इन सूरों की फजीलत पता चल जाए। और एक बाकायदा खिसाल में जो शेख सदूक ने भी रिवायत लिखी है कि रसूल से एक दफा यहूदियों ने कुछ सवालात पूछे थे, 7 सवालात में से एक सवाल यह भी था कि आखिर 3 नमाजों को बुलंद आवाज से क्यों पढ़ा जाता है। तो पैगंबर ने उसकी एक वजह और भी बताई थी कि जितनी आवाज में किरत उसकी बुलंद होगी उतनी ही जहन्नुम की आग से दूर होता जाएगा, एक वजह यह बताई थी, और इंतहाई आसानी के साथ पुल सिरात से गुजर जाएगा और वो इंतहाई खुशो खुर्रम रहेगा यहां तक कि जन्नत में पहुंच जाए। ये बाकायदा इस बुलंद आवाज से पढ़ने का ये सवाब। तो बहरहाल अगर खवातीन भी बुलंद आवाज से जो नामहरम की रियायत करते हुए कि वो अगर मौजूद ना हो तो वो भी बुलंद आवाज से इन सूरों को पढ़ सकती हैं। अच्छा बस उसका ख्याल रहे कि जहरी नमाजों में आवाज बुलंद करते वक्त खास तौर पर नामहरमों की मौजूदगी का आपको ख्याल करना है। अच्छा अलबत्ता जो मुस्तहब नमाजें उनमें आपको जहर इख्फात का मर्दों को भी इख्तियार है और औरतों को भी इख्तियार है, कि जितनी मुस्तहब नमाजें हैं चाहे तो आप जानबूझकर आहिस्ता पढ़ें चाहे तो बुलंद आवाज से पढ़ें, यानी बल्कि ये भी कर सकती हैं कि कुछ आयात आप बिल जहर पढ़ लें और कुछ आयात आप खामोशी के साथ पढ़ लें, एक रकात मसलन आप बिल जहर पढ़ लें और दूसरी रकात आप इख्फाती पढ़ लें या उल्टा कर लें इसका, यानी इसके अंदर कोई ऐसा हुक्म नहीं है कि कौन से वक्त कब जो है आवाज को बुलंद की जाए कब कम की जाए, यानी इस बात का मुकम्मल तौर पर आपको अख्तियार है कि चाहे तो बुलंद आवाज से पढ़ें चाहे आहिस्ता आवाज में पढ़ें, चाहे एक रकत बुलंद पढ़ लें दूसरी आहिस्ता पढ़ लें, कि एक ही पहला सूरा मसलन बुलंद पढ़ लिया दूसरा सूरा अगर पढ़ने जा रहे हैं तो आहिस्ता आवाज में पढ़ लिया, चाहे तो पूरा दूसरा सूरा छोड़ा भी जा सकता है वो तो भी आगे चलकर बहरहाल आएगा। तो नमाज मुस्तहब में जहर इख्फात का आपको इख्तियार है। अच्छा ये बात भी याद रहे कि नमाज में जो खामोशी से पढ़ने का और बुलंद आवाज से पढ़ने का जो मसला है ये फकत हमद और सूरे की हद तक है, यानी मर्दों के लिए जो हुक्म है कि बुलंद आवाज से पढ़ेंगे ये नहीं कि पूरी नमाज रुकू के अस्कार सीजदे के अस्कार तशहुद और रुकू से और सीजदे से उठते वक्त जो मुस्तहब अस्कार पढ़े जाते हैं और तशहुद और सलाम ये सब भी बुलंद पढ़ा जाए, नहीं ये फकत और फकत हमद और सूरे का मसला है, यानी अलहमद और दूसरा सूरा ये बुलंद आवाज से पढ़ना है, या जो खामोशी से पढ़ने का हुक्म है यानी जो खामोशी से नमाजें पढ़ी जाती हैं जैसे जोहर और असर है, या मसलन मगरिब की तीसरी और इशा की तीसरी और चौथी रकत जो पढ़ी जाती है वो आहिस्ता आवाज ही में पढ़ना, یعنی جو اخفات ہے یہ مسئلہ صرف حمد اور سورے کی حد تک ہے، ورنہ اس کے علاوہ جو ظہر عصر کی نمازیں ہیں اس میں بھی دیگر اذکار بلند آواز سے پڑھے جا سکتے ہیں. یہ صرف اور صرف حمد اور دوسرے سورے کا مسئلہ ہے، یہ دماغ میں رہے، کیونکہ اکثر لوگ یہ سوچتے ہیں کہ اگر پورا پوری بالجہر پڑھنی ہے تو سارے مستحب اذکار بھی بلند آواز سے پڑھنے. نہیں، ایسا مسئلہ نہیں. اچھا، اسی طرح سے تیسری اور چوتھی رکعت میں جو حمد یا تسبیحات اربع پڑھی جائیں گی وہ بھی آہستہ آوازی میں پڑھنا. اور کچھ علماء یہاں تک بھی بات، اگرچہ مسئلہ تھوڑا سا اختلافی ہے، کہ کچھ کہتے ہیں کہ مثلا اگر آپ الحمد یا سورہ پڑھتی ہوئی جا رہی ہیں تو مثلا آپ نے کوئی آیت پڑھی جو کہ بالجہر پڑھنی ہے، بلند آواز سے پڑھنی، تو وہ کہتے ہیں آخری لفظ تک بالجہر ہونا چاہیے. زیادہ تر علماء کا یہ نظریہ کہ آخری لفظ تک بالجہر، اگرچہ مسئلہ تھوڑا سا اختلافی ہے، یعنی اگر آخر میں جاتے جاتے نماز کم، یعنی آواز کم ہو جائے، یعنی اخفاتی طرف چلا جائے، تو وہ صحیح نہیں ہوگا. یعنی اس میں کوشش یہ کریں کہ جو بلند آواز سے پڑھی جانے والی نمازیں مرد حضرات اگر پڑھ رہے ہیں تو وہ شروع سے آخر تک پوری ہی بلند آواز سے پڑھیں. اچھا، ایک بات اور یاد رہے کہ نماز میں، بلکہ خالی جہری نماز نہیں بلکہ عمومی نماز ہی کا مسئلہ ہے یہ، جہری کا لفظ نکال دیجئے گا اس میں سے، کہ کیا پورا سورہ پڑھنا واجب ہے یا فقط چند آیات بھی پڑھی جا سکتی ہیں، جیسے کہ اکثر غیر شیعہ حضرات کی فقہ کے اندر ہے یہ مسئلہ. ہمارے فقہ کا مسئلہ یہ ہے کہ احتیاط واجب کی بنا پر زیادہ تر علماء کے نزدیک نماز میں الحمد کے بعد ایک مکمل سورہ پڑھنا ہے، چند آیات پہ اکتفا نہیں کر سکتے. جیسے کہ بہت سے غیر شیعہ حضرات کہتے ہیں مختصر ترین جو قرآن کی آیت ہے مدہمتان، اس کو بھی پڑھا جا سکتا ہے، یعنی الحمد کے بعد صرف یہ مختصر ترین آیت پڑھیں اور اس کے بعد رکوع میں چلے جائیں. ہمارے یہاں ایسا مسئلہ نہیں، ایک آیت یا چند آیات بھی نہیں پڑھی جا سکتی. مثلا 286 آیات کا مثلا جو سورہ بقرہ ہے، آپ کہیں کہ بھائی 150 آیات تو ہم نے پڑھ لی اس کے اندر بس کافی ہو جانا چاہیے، نہیں، مکمل سورہ پڑھنا پڑے گا. کوئی سا بھی ایک سورہ جس کا آپ انتخاب کریں، بشرطے کہ وہ آیات سجدہ والا سورہ نہ ہو، اس کے علاوہ جو بھی سورہ آپ پڑھیں گی وہ مکمل سورہ پڑھنا ہے. چند چیزوں کے اوپر اکتفا، چند آیات کے اوپر اکتفا نہیں کیا جا سکتا. البتہ اگر کبھی وقت تنگ ہو تو یہ تو جو دوسرا سورہ یہ چھوڑا بھی جا سکتا ہے. مثلا وقت بہت تنگ رہ گیا ہے نماز فجر کے لیے، آپ نے دیکھا کہ ارے 1.5 منٹ رہ گیا ہے خالی، اس میں تو اگر میں پڑھنے جاؤں گی الحمد کے بعد دوسرا سورہ تو نماز ہی قضا ہو جائے گی، تو اس موقع پر دوسرا سورہ کو چھوڑا جا سکتا ہے. یا مثلا وقت کسی اور وجہ سے تنگ ہے، مثلا فلائٹ آپ کی بالکل نکلنے والی، اکثر ایئرپورٹس کے اوپر ایسا ہوتا ہے، فلائٹ نکل جائے گی، بھاگتے ہوئے مثلا آپ کو جانا ہے، یا کوئی خوف ہے، یا کوئی مجبوری بھی اگر ہے، یا کوئی آیت اللہ سیستانی فرماتے ہیں کوئی ضروری کام ہے، تب بھی دوسرے سورے کو چھوڑا جا سکتا، یعنی واقعی جس کو ضرورت شمار کی جائے. یعنی اگر وقت تنگ ہو یا نقصان کا خوف ہو تو وہ فرماتے ہیں کہ خالی اختیار نہیں ہے بلکہ یہ ضروری ہے کہ دوسرا سورہ نہ پڑھے. یعنی یہ آپ کو اختیار نہیں دیا گیا کہ کوئی بات نہیں پھر چاہیں تو نہ پڑھیں، نہیں، اگر نقصان کا خوف ہے یا وقت تنگ ہے اور نماز قضا ہو جائے گی تو ضروری ہے کہ دوسرا سورہ نہ پڑھے. اب یہ آپ کو خود جج کرنا ہے، آپ کے اور خدا کے درمیان معاملہ ہے. جب ہی گھر کی تمام گھڑیاں وغیرہ بالکل صحیح ایکوریٹ کوشش کریں کہ وہ ہونی چاہیے، کیونکہ 1-1 منٹ کا فرق پڑ جاتا ہے نماز فجر. اچھا، اب مستحب نمازوں میں دوسرا سورہ پڑھنا ضروری نہیں ہے. مثلا اکثر لوگ نماز زیارت امام حسین کا مسئلہ پوچھتے ہیں، دیگر اور جو نمازیں ہیں مستحب ان کا مسئلہ عام طور پہ معلوم کرتے ہیں کہ کیا ہم دوسرا سورہ چھوڑ سکتے ہیں، تو جواب ہے کہ جی ہاں، دوسرا سورہ مستحب نمازوں میں چھوڑا جا سکتا ہے، چھوڑ سکتے ہیں. حتیٰ کہ علماء یہاں تک فرماتے ہیں کہ بہت سی نمازیں جو آپ نظر کر کے اپنے اوپر واجب کر لیتی ہیں، مثلا میرا فلاں کام ہو گیا تو میں 2 رکعت نماز پڑھوں گی، اب آپ نے نظر کر کے اپنے اوپر واجب کر لیا وہ نماز، وہ بھی اگر آپ پڑھیں گی تو اس میں بھی دوسرا سورہ پڑھنا واجب نہیں، یعنی اس میں بھی فقط الحمد کے اوپر آپ اکتفا کر سکتی، خواہ وہ نظر سے واجب شدہ نماز ہی کیوں نہ ہو. اور مستحب نمازوں میں تو ویسے ہی ضروری نہیں ہے کہ دوسرا سورہ پڑھا جائے. ہاں، البتہ کچھ مستحب نمازیں ایسی ہیں جس میں خاص طور پر کوئی یا تو دعا پڑھی جاتی یا کوئی خاص سورہ پڑھا جاتا ہے، مثلا نماز وحشت قبر ہے، اس میں آیت الکرسی پڑھی جاتی ہے، سورہ قدر پڑھا جاتا ہے اکثر، بلکہ آغا کستانی سے پوچھا بھی گیا کہ اگر کوئی شخص مثلا اس کو آیت الکرسی یاد نہیں ہے تو کیا وہ آیت الکرسی کے بجائے کوئی اور سورہ پڑھ سکتا ہے؟ تو وہاں سے جواب آیا کہ جی ہاں کوئی اور سورہ بھی پڑھا جا سکتا ہے. لیکن اور علماء ہیں وہ کہتے نہیں آیت جو کہ مخصوص ہیں نمازیں جس کے اندر مخصوص ہی سورہ پڑھے جاتے ہیں تو اس میں تو پھر وہ سورہ نہ چھوڑیں. لیکن بہرحال جیسے نماز وحشت قبر میں آیت اللہ سیستانی نے اجازت دی. تو اچھا اب نمازوں میں پیغمبر اسلام کی سیرت کیا تھی، کون سے سورے پڑھا کرتے تھے؟ اکثر لوگ یہ کہتے ہیں کہ بھائی جب یہ مستحب ہے تو اس کا مطلب ہے کہ پیغمبر ہمیشہ سورہ قدر اور سورہ توحید ہی پڑھتے ہوں گے. تو یہ مسئلہ الگ ہے، اس کا استحباب ہے یقیناً ہم لوگوں کے لیے، البتہ پیغمبر کی سیرت میں یہ ملتا ہے کہ پیغمبر الگ الگ سورے بھی تلاوت کرتے تھے. یعنی ضروری نہیں کہ فقط اور فقط یہی دو سورے ہمیشہ ساری زندگی پڑھتے رہے ہوں، دیگر سوروں کی بھی تلاوت کیا کرتے تھے. تو آپ کو بھی اس بات کا اختیار ہے کہ سورہ قدر اور سورہ توحید کے علاوہ بھی دیگر سورے بھی پڑھے جا سکتے ہیں. اور اگر کوئی سورہ یاد نہ ہو اور ہم وہ سورہ نماز واجب کے اندر پڑھنا چاہ رہے ہوں تو کیا ہمیں اجازت ہے کہ ہم اس سورے کو دیکھ کر پڑھ لیں؟ تو اس کا جواب بہتر ہے کہ ہمارے استاد محترم نے دیا ہے، وہ انہی کی زبان سے اگر سن لیں تو اچھا ہوگا.
فرماتی کہ واجب نماز کیا قرآن سے دیکھ کر سورے پڑھے جا سکتے؟ جیسے مثلا یہ سوال کا جواب اصولاً کل دے دینا چاہیے تھا، مگر مسئلہ نگاہ میں نہ پڑ سکا اس لیے رہ گئے. جیسے جمعے کے دن مرد ہو یا عورت، مستحب یہ ہے کہ زہر کی نماز میں سورہ جمعہ اور سورہ منافقون پڑھو. ویسے تو مردوں کی بڑی تعداد جمعے کے دن مسجد میں نماز جمعہ پڑھنے چلی جاتی، تو وہاں تو پڑھنے پڑھانے کا سارا کام پیش نماز کر لیتے. لیکن اگر کوئی مرد بھی کسی وجہ جمعہ نہیں پڑھ رہا اور گھر میں نماز ظہر پڑھ رہا تو اس کے لیے ثواب اس میں اس بجائے سورہ انا انزلنا اور قل ھو اللہ نماز میں سورہ جمعہ پڑھو. اور عورتیں اکثر جمعے کے دن گھر ہی میں نماز پڑھتی، اتنا ہمارے رواج نہیں ہے مسجد میں جانے کا، چنانچہ ان کے لیے بھی یہ مستحب. تو اب یہ سوال بتا، کل جمعہ تھا، یہ در ظہر کی نماز سے پہلے ہو رہا تھا، لیکن خیر ابھی رمضان کا جمعہ البدا باقی اور ابھی بہت سارے زندگی کے جمعے باقی. تو سوال یہ کہ اگر کوئی یہ ثواب لینا چاہے، چنانچہ وہ سورہ جمعہ پڑھنا چاہتی، عام طور پر سورہ جمعہ نہ مردوں کو یاد ہوتا ہے نہ عورتوں کو، تو کیا قرآن ہاتھ میں لے کے سورہ پڑھا جا سکتا؟ جواب ہے کہ جی ہاں، واجب نماز میں بھی اور سنت نماز میں بھی قرآن کریم کا کوئی بھی سورہ قرآن کو دیکھ کے پڑھا جا سکتا. البتہ سورہ الحمد نہیں، وہ زبانی آتا.
تو کوئی بھی سورہ دیکھ کے پڑھا جا سکتا ہے، البتہ زبانی سورہ پڑھنے کا ثواب زیادہ ہے اور دیکھ کر پڑھنے سے ثواب کم ہو جاتا ہے. تو بہرحال اچھا اب ایک مسئلہ یہ بھی ہے کہ پہلی رکعت میں الحمد کے بعد اگر کوئی شخص سورہ توحید پڑھے اور دوسری رکعت میں الحمد کے بعد سورہ قدر پڑھے، یعنی جو نارمل طریقہ کار اور جو مستحب ہے اس کے بالکل برخلاف عمل کرے، جیسے پیغمبر اسلام کے سفر معراج کا بھی آپ نے سنا، کیا ہم کو بھی اس بات کی اجازت ہے کہ ہم ترتیب بدل دیں، پہلی رکعت میں الحمد کے بعد توحید پڑھیں اور دوسری رکعت میں الحمد کے بعد سورہ قدر پڑھیں، یعنی الٹا کر دیا ہم؟ تو جی ہاں، اس کی بالکل اجازت ہے. اور اس طریقے سے باقاعدہ جو آئمہ کے حرم ہیں اس میں جو نماز جماعت ہوتی ہیں اسی طریقے کو کیا جاتا ہے، کیونکہ ابھی آپ کو دکھاتے بھی ہیں.
اللہ اکبر،
اللہ اکبر، تکبیرۃ الاحرام،
بسم اللہ الرحمن الرحیم، الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين بسم الله الرحمن الرحيم قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد الله أكبر
الله أكبر
سبحان ربي العظيم وبحمده سبحان الله سبحان الله سبحان الله سبحان الله
سمع الله لمن حمده
الله أكبر سبحان ربي الأعلى بحمده سبحان الله سبحان الله سبحان الله
الله أكبر
أتوب إلى الله الله أكبر
الله أكبر
سبحان ربي الأعلى بحمده سبحان الله سبحان الله سبحان الله
الله أكبر
بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين بسم الله الرحمن الرحيم إنا أنزلناه في ليلة القدر وما أدراك ما ليلة القدر ليلة القدر خير من ألف شهر تنزل الملائكة والروح فيها بإذن ربهم من كل أمر سلام هي حتى مطلع الفجر الله أكبر
لا إله إلا الله
اللهم صل على محمد وآل محمد ربنا آتنا في
دکھانے کا مقصد یہ تھا آپ کو تاکہ آپ کے دماغ میں مسئلہ ہمیشہ کے لیے نقش ہو جائے کہ اس ترتیب کو الٹ کر بھی پڑھا جا سکتا ہے اور اس میں کوئی ممانعت نہیں ہے کوئی نماز غلط نہیں ہے ورنہ لوگ عام طور پر پریشان ہوتے ہیں کہ میری زبان پر پہلی رکعت میں ہی جو ہے سورہ قل ہو اللہ احد آ گیا تو کہیں میری نماز غلط تو نہیں ہو جائے گی نہ صرف غلط نہیں ہوئی بالکل صحیح نماز رہے گی اس سے کوئی فرق نہیں پڑتا پھر ایک مسئلہ یہ ہے کہ کیا سورہ الحمد کے بعد آیت الکرسی پڑھ سکتے ہیں ہم دوسرے سورہ کے طور پر تو جیسے کہ آپ کو پتا ہے کہ یہ مکمل سورہ تو نہیں ہے آیت الکرسی تو لہٰذا آیت الکرسی پر اکتفا نہیں کیا جا سکتا واجب نماز میں الحمد کے بعد آیت الکرسی نہیں پڑھی جا سکتی اچھا پھر ایک سوال یہ ہے کہ کیا دوسرے سورہ کے طور پر ہم سورہ الحمدی کو دوبارہ پڑھ سکتے ہیں مثلا کوئی شخص ہے اس کو دوسرا سورہ اچھا یاد نہیں ہے غلطیاں ہو جاتی ہیں سورہ الحمد اچھی طرح سے یاد کیا ہوا ہے صحیح تو الحمد کا سورہ ہم نے ختم کیا اس کے بعد دوسرے سورہ کے طور پر الحمدی کو ہم دوبارہ پڑھ لیں کیا اس کی اجازت ہے تو جواب ہے کہ جی نہیں اس کی اجازت نہیں الحمد کے سورے کو دوبارہ دوسرے سورے کے طور پر نہیں پڑھا جا سکتا پھر ایک سوال یہ کہ الحمد کے بعد ہم ایک ہی سورہ پڑھنا واجب ہے ہم ایک سے زائد سورہ پڑھنا چاہیں مثلا الحمد کے بعد ہم نے سورہ انا انزلنا پڑھا پھر اس کے بعد ہم چاہ رہے ہیں کہ ایک سورہ اور پڑھ لیں تو اس کا جواب ہے کہ جی ہاں اس کی اجازت تو ہے البتہ مکروہ ہے کہ اس کے بعد ایک زائد سورہ پڑھا جائے لیکن اگر کوئی پڑھ لے تو نماز باطل نہیں ہوگی البتہ ثواب نماز کم ہو جائے گا کیونکہ ایک سے زائد سورہ پڑھنا الحمد کے بعد ایک کراہیت رکھتا یہ اس وجہ سے بتا رہے ہیں تاکہ آپ کے سامنے رہیں کہ لوگ اگر ایک دم سے کوئی اور سورہ ان کی زبان پہ آ جائے اور وہ پڑھ دیں تو اپنی نماز کو غلط نہ سمجھیں. اچھا پھر کیا دونوں رکعت میں الحمد کے بعد سورہ توحید پڑھ سکتے ہیں؟ ہم نے پہلی رکعت میں بھی سورہ توحید کا انتخاب کیا اور دوسری رکعت میں بھی الحمد کے بعد سورہ توحید کو پڑھا. تو جی ہاں اس بات کی بھی بالکل اجازت ہے. حتیٰ کہ بڑے بڑے مراجع اس طریقہ کار پہ عمل کرتے ہیں جیسے کہ ابھی آپ کے سامنے وہ بھی پیش کر دیتے ہیں.
الله اكبر سمع الله لمن حمده الله اكبر
سبحان الله سبحان الله سبحان الله
الله اكبر الله اكبر
سبحان الله سبحان الله سبحان الله
الله اكبر
حول
الله
بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين اياك نعبد واياك نستعين اهدنا الصراط المستقيم صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين بسم الله الرحمن الرحيم قل هو الله احد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد.
آپ نے دیکھا کہ دونوں مراجے نے امام خمینی نے بھی اور آیت اللہ خوئی نے بھی الحمد کے بعد سورہ توحید ہی پڑھی تاکہ آپ کے دماغ میں رہے کہ کبھی کوئی ایسا مسئلہ پیش آ جائے تو دونوں رکعت میں سورہ توحید پڑھی جا سکتی ہے. آپ نے خود مراجے کا طریقہ کار بھی اس میں دیکھا. اچھا اگر کوئی کسی آیت کو صحیح طور پر تلفظ نہ آپ کر سکیں اس کی وجہ سے آپ آیت کو دوبارہ بار بار پڑھیں تو کیا یہ جائز ہے؟ جی ہاں, جب تک کہ وسواس کی حد تک معاملہ نہ جائے. لیکن اگر کئی مرتبہ کسی بھی آیت کی آپ تکرار اگر کر دیں تو اس سے کوئی سجدہ سہو وغیرہ بھی واجب نہیں ہوتا. یعنی آپ صحیح طور پر چند مرتبہ بھی کسی بھی آیت کی تکرار کر سکتی ہیں اور اس کو بار بار پڑھ سکتی ہیں جب تک کہ آپ اسے صحیح طور پر قرات نہ کر لیں. اس میں کوئی لوگ سوچتے ہیں کہ شاید ہم جو بار بار پڑھ رہے ہیں دو یا تین دفعہ ہم نے آیت کو پڑھ لیا تو کہیں اس سے سجدہ سہو تو واجب نہیں ہو جائے گا. کہ نہیں, اس سے سجدہ سہو واجب نہیں ہوتا, اس کی تکرار کی جا سکتی. اچھا اب جیسے کہ ابھی آپ نے سنا کہ سورہ قدر کی تلاوت کا بہت ثواب ہے, سورہ توحید کی تلاوت کا بہت ثواب ہے. اتنا زیادہ ثواب ہے تاکہ آپ جب کبھی سورہ قدر پڑھیں تو واقعی آپ کو پتہ چلے کہ یہ کتنے عظیم سورہ آپ تلاوت کرنے جا رہے ہیں. ثواب الاعمال میں شیخ صدوق نے باقاعدہ یہ روایت نقل کی ہے کہ جو شخص بھی اپنی واجب نماز میں سورہ قدر پڑھتا ہے اسی وقت ایک منادی ندا دیتا ہے. وہ ندا تو آپ کو سنائی نہیں دیتی لیکن روایات میں آئمہ معصومین نے وہ آپ کو ندا بتا دی. اسی وقت پروردگار کی طرف سے ایک منادی ندا دیتا ہے کہ تیرے تمام پچھلے گناہ معاف کر دیے گئے ہیں, اب نئے سرے سے اعمال شروع کر. اللہم صلی اللہ علیہ وسلم, اللہم صلی اللہ علیہ وسلم. تو سورہ قدر کو پڑھنے سے تمام اسی جب جیسے ہی آپ سورہ قدر کا اختتام ہوگا آپ کے تمام پچھلے گناہ معاف کر دیے جائیں گے. اتنا اہم ترین سورہ ہے اور صرف فقط نمازی کی حد تک نہیں ہے بلکہ اس کے اتنے فائدے اس کے علاوہ بھی ہیں. کہا جاتا ہے کہ مقروض کے لیے پانچویں امام نے خاص طور پر دو عمل بتائے ہیں جسے آیت اللہ بروجردی نے اپنی کتاب جامع احادیث شیعہ میں نقل کیا. اگر کوئی بھی شخص مقروض ہے تو وہ دو عمل پانچویں امام فرماتے ہیں کہ اگر عمل انجام دے لے تو اس کا قرض اتر جائے گا. اس میں ایک ہے کثرت کے ساتھ استغفار پڑھنا اور سورہ قدر کی تلاوت کرنا. نمازوں میں بھی سورہ قدر کی تلاوت کریں اور اس سے ہٹ کر بھی سورہ قدر کی تلاوت کریں, کتنا بھی قرض کیوں نہ ہو ان دو چیزوں سے ادا ہو جاتا ہے. بہت اہم بات ہے یہ, عام طور پر لوگوں کو بتانے والی ہے کہ جو مقروض ہیں اس طرح سے اپنے ان سوروں کی برکت سے اپنے قرضوں کو اتار سکتے ہیں. باقاعدہ مستدرک الوسائل میں ہمارے چھٹے امام کی ایک اور روایت بھی ہے. اللہم صلی اللہ علیہ وسلم. اور وہ ہر شخص ہر وقت کر سکتا ہے. کبھی بھی جب بھی آپ پانی پینے لگیں چھٹے امام فرماتے ہیں کہ سورہ قدر کو اگر پانی پر دم کر کے پی لے تو اس کی آنکھوں کی بینائی بہت زیادہ تیز ہو جائے گی. سورہ قدر کو تلاوت کرے اور پانی پہ دم کر دے اور اس کے بعد اس پانی کو پی لے, اس کی بینائی تیز ہو جائے گی. اور علماء سورہ قدر کو وسعت رزق کے سلسلے میں انتہائی مجرب بتاتے ہیں کہ اگر کوئی شخص سورہ قدر کو تلاوت کرے روزانہ نماز فجر کے بعد 10 مرتبہ سورہ قدر کی اگر تلاوت کرے اور اس سے تخلف نہ کرے, یعنی اس کو چھوڑے نہیں, ایسا نہیں کبھی کر لی کبھی نہیں کی, نہیں اسے کنٹینیوس جاری رکھے, بالکل پابندی کر لے اس کی, تو فرماتے رزق کے سلسلے میں پھر وہ خدا کی قدرت کا مشاہدہ کرے گا. روزانہ نماز فجر کے بعد 10 مرتبہ سورہ قدر کو پڑھنا یہ قدرت خدا کا مشاہدہ کروائے گا رزق اور روزگار کے سلسلے میں. ایسی ایسی جگہوں سے اس کے پاس رزق آئے گا کہ اس کو گمان تک نہیں ہوگا. اور روزانہ اس کی تلاوت رمضان کے روزوں کا ثواب دلواتی ہے اور شب قدر کے آہیا یعنی اس کو جاگ کر عبادت میں گزارنے کا ثواب دلواتی ہے. سوچیے کہ ایک سورہ قدر آپ پڑھ رہی ہیں ہر نماز میں اور اتنا زیادہ ثواب اس کا, رمضان کے روزوں کا ثواب بھی ساتھ میں مل رہا ہے, پوری رات شب قدر میں جاگ کے عبادت کرنے کا ثواب بھی مل رہا ہے, خود اس کے ثواب کے کوئی حد اور انتہا نہیں شب قدر میں جاگنے کا, وہ آپ کو صرف سورہ قدر کو نماز میں پڑھ کر ہی اتنا ثواب مل جائے گا. یہی وجہ ہے کہ آیت اللہ سید عبد الکریم کشمیری جو عملیات کے سلسلے میں انتہائی مشہور, وہ فرماتے تھے کہ بہت سے اذکار ایسے ہیں اور قرآن سورے ایسے ہیں جو کسی خاص عدد میں معین نہیں ہیں. یہ جتنا بھی زیادہ سے زیادہ آپ پڑھیں آپ پڑھ سکتی ہیں, ان کو کسی عدد میں منحصر نہیں کیا گیا اور ان کو اذکار بے عدد کہا جاتا ہے. بس یہ زیادہ سے زیادہ پڑھیں. بہت ساری چیزیں انہوں نے بتائی اذکار بے عدد میں, مثلا یا اللہ یا اللہ یا اللہ, جتنا بھی چاہیں آپ اس کو پڑھ سکتی ہیں, فائدے اور ثواب بڑھتے ہی چلے جائیں گے, کسی عدد میں منحصر اور معین نہیں. یہ اذکار بے عدد, یا رب یا رب یا رب یا رب یا رب, جتنا بھی سانس جب تک نہ ٹوٹے پڑھتی چلی جائیں, سانس لے کر پھر دوبارہ پڑھنا شروع کر دیں. لا الہ الا اللہ یہ بھی اذکار بے عدد میں سے, جتنا چاہیں اس کو ہر وقت ہی پڑھتے رہنا چاہیے. یا اللہ یا اللہ یا اللہ یا اللہ, جتنا یہ اذکار بے عدد میں سے. اور فرماتے ہیں دو سورے بھی اذکار بے عدد میں سے, سورہ توحید اور سورہ قدر, یہ بھی زیادہ سے زیادہ پڑھنے چاہیے, زیادہ سے زیادہ. یعنی عام حالات میں فقط نمازوں کی حد تک نہیں, عام حالات میں بھی زیادہ سے زیادہ اس کو پڑھتے رہیں, اور کوئی عدد عدد کا بھی تعین نہ کریں کہ اچھا مجھے 5 پڑھنے 3 پڑھنے, جتنا بھی ہو سکے پڑھتے رہیں. اچھا اسی طرح سے خاص طور پر سورہ توحید کے اندر تو ایک خاص ایک فقہی حکم بھی ہے جس سے اس کی اہمیت پتہ چلتی ہے کہ اگر آپ سورہ توحید یا سورہ کافرون میں سے کوئی سا بھی ایک سورہ شروع کر دیں مثلا پڑھنا, تو اگر آپ نے ایک آیت بھی اس کی پڑھ لی ہے تو اس کو چھوڑ کر کوئی دوسرا سورہ نہیں پڑھا جا سکتا. ورنہ بہت سے سورے ایسے ہیں کہ ان کے متعلق ہی ملتا ہے کچھ روایت کا وہ ہوتا ہے اس کے اندر آیات کا ایک اختلاف کہ جناب اتنی آیات اگر پڑھ لی جائیں, اس کی تفصیل میں بھی فی الحال نہیں جا رہے ہیں, تو اس کے بعد اگر اس میں چھوڑ کے دوسرا سورہ بھی پڑھنا چاہیں تو اس کو درمیان سے چھوڑ کر اور دوسرا سورہ شروع کیا جا سکتا ہے. لیکن سورہ توحید اور سورہ کافرون میں سے کوئی سا بھی اگر ایک آیت بھی پڑھ لی جائے تو اس کو چھوڑا نہیں جا سکتا. اور سورہ توحید کے متعلق یہ ہے کہ ایک ہی سانس میں اس سورہ توحید, کیونکہ چھوٹا سورہ, اکثر لوگ بسم اللہ سے لے کر کفوا احد تک ایک ہی سانس میں اس کو پڑھتے ہوئے چلے جاتے ہیں, تو اس میں ایک ہی سانس میں اس کا پڑھنا مکروہ شمار کیا گیا. اور یہ واحد وہ سورہ ہے کہ دونوں رکعت میں اگر, جیسے کہ ابھی آپ نے سنا کہ سورہ توحید کو پڑھنا مکروہ بھی نہیں, اور دونوں رکعت میں اس کو پڑھا جا سکتا ہے. ورنہ کوئی اور سورہ اگر آپ پڑھیں دونوں رکعت میں, مثلا آپ کہیں گے سورہ قدر میں دونوں رکعت میں پڑھوں, تو پڑھا تو جا سکتا ہے لیکن ثواب کم ہو جائے گا. یہ صرف سورہ توحید کی خصوصیت ہے کہ اسے دونوں رکعتوں میں پڑھ لیا جائے تو ثواب کم نہیں, یعنی مکروہ نہیں اور ثواب کم نہیں ہوتا. بلکہ چھٹے امام تو یہاں تک یہ جملہ ارشاد فرماتے ہیں, اللہم صل علی محمد, کہ شب و روز کی اگر انسان نمازیں پڑھے اور پنجگانہ نمازوں میں کسی ایک میں بھی سورہ توحید نہ پڑھے تو اس وقت ایک منادی ندا دیتا ہے اور کہتا ہے کہ بندہ خدا تو نماز گزاروں میں سے نہیں. یعنی 5 نمازیں اس کے دن کی ایسی گزر جائیں جس میں ایک میں بھی سورہ توحید نہ پڑھے, اگرچہ اس کی اجازت ہے اس کو, لیکن بہرحال اس کی تاکید اور کے طور پر یہ بات روایت میں کہی گئی کہ ایک منادی ندا دیتا ہے اور کہتا ہے کہ بندہ خدا تو عبادت گزاروں میں سے نہیں. اور کہا جاتا ہے کہ سورہ توحید جو ہے اس کے اسرار اور حقائق کو سمجھنے سے عقل انسانی عاجز ہے, اور فقط صاحبان معرفت ہی اس کے حقائق کو درک کر سکتے ہیں, جو اتنا چھوٹا سا سورہ ہے نا سورہ توحید. اور یہ ایک ایسی امانت ہے کہ سوائے انسان کے کوئی مخلوق اس کو حمل کرنے کی طاقت نہیں رکھتی سورہ توحید. اور ہمارے امام زین العابدین علیہ الصلوۃ والسلام فرماتے ہیں, اللہم صلی اللہ علیہ وسلم, کہ پروردگار کو یہ بات معلوم تھی کہ ایک ایسی قوم جس کی نظریں بہت دقیق ہوں گی وہ ایک قوم آنے والی ہے، ان کی وجہ سے سورہ توحید کو اور سورہ حدید کی چند آیات کو وہ علیم بذات صدور تک نازل کیا، یعنی آخری زمانہ جو کہ انتہائی علوم کے اندر کافی زیادہ مہارت رکھ لے گا، بہت دقیق اس کی نگاہیں ہوں گی، ان کے لیے خاص طور پر سورہ توحید کے اندر ایسے حقائق اور اسرار موجود ہیں، جتنا دقت نظری کرتے جائیں گے اسرار کھلتے چلے جائیں گے، ان کے لیے سورہ توحید کو اور سورہ حدید کی آخری آیت کو وہ علیم بذات صدور تک پروردگار نے نازل کیا۔ اور پیغمبر یہ بھی فرماتے ہیں کہ اگر کوئی شخص ہر نماز کے بعد، ایک تو نماز کے دوران پڑھنا ہے، ہر نماز کے بعد بھی اگر کوئی شخص سورہ توحید پڑھے قل ھو اللہ احد، تو فرمایا کہ خدا اس کے لیے دنیا اور آخرت کی بھلائی کو لکھ دیتا ہے اور اس کے اور اس کے ماں باپ کو اور اس کی اولادوں کو بھی بخش دیتا ہے۔ اگرچہ ابھی بہت سارے، ابھی تو صرف سورہ توحید، سورہ قدر کی بھی کچھ باتیں اور بیان کرنا تھیں، اس کے بعد آج ہی میرا ارادہ تھا کہ تیسری اور چوتھی رکعت میں جو ہم تسبیحات اربعہ پڑھتے ہیں اس کے خود کیا اسرار ہیں، کیا اس کے فضائل ہیں، وہ بھی آج بیان ہوتے، لیکن آج بہت ساری کچھ ویڈیو کلپس اور بھی جو آپ کو دکھانے سے رہ گئے ہیں وہ بھی آج نہیں دکھا سکا، وقت بہت کم ہو گیا ہمارے پاس، تو انشاءاللہ اگلی بار کوشش کریں گے کہ ان چیزوں کو مکمل کر لیا جائے۔ آگے سے بہت ساری باتیں بیان کرنے تھیں لیکن آج وہ بیان ہونے سے رہ گئیں، کیونکہ فوراً بعد ایک دوسرا لیکچر آپ کا شروع ہونے والا ہے، وہ بھی بہت اہم ہے، اس وجہ سے گفتگو یہاں پر روکتے ہیں۔ وصلی اللہ علی محمد و آلہ الطیبین الطاہرین۔
الجنة يا مولا، الجنة يا صاحب السماء.